नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। कोशी प्रदेश सरकारले आगामी सन् 2082 कोशी प्रदेश पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले हिजो पर्यटन वर्षको शुभारम्भ गर्नुहुँदै मुलुकको अर्थतन्त्र सुधारमा कोशी पर्यटन वर्षले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। कोशी पर्यटन वर्षको तयारी र कार्यक्रमबारे अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल हामीसँग कुराकानीमा हुनुहुन्छ। कोशी प्रदेश सरकारले आगामी सन् 2082 कोशी प्रदेश पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको छ। हिजो पर्यटन वर्षको शुभारम्भ गरिएको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले हिजो कोशी प्रदेश पर्यटन वर्षको शुभारम्भ गर्नुभयो। शुभारम्भका क्रममा उहाँले मुलुकको अर्थतन्त्र सुधारमा कोशी पर्यटन वर्षले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। कोशी पर्यटन वर्षको तयारी र कार्यक्रमबारे आज कुराकानी गर्नेछौ। कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल हामीसँग कुराकानीमा जोडिनु भएको छ। कोशी पर्यटन वर्षको तयारी र कार्यक्रम के कस्ता कार्यक्रमहरू कोशी पर्यटन वर्षमा सञ्चालन हुनेछन् र कसरी पर्यटक आकर्षित गर्ने कोशी प्रदेश सरकारको कार्यक्रम छ, यिनै विषयमा कुराकानीका लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल हामीसँग हुनुहुन्छ। मन्त्रीज्यू,
हेलो।
हजुर हजुर, स्वागत छ। हजुर
स्वागत छ, धन्यवाद छ।
हजुर, अब कोशी प्रदेश सरकारले आगामी आगामी विक्रमसम्म 2082 कोशी पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको छ। हिजो यहाँहरूले त्यसको औपचारिक शुभारम्भ पनि गरिसक्नु भएको छ। कोशी पर्यटन वर्षको तयारी कसरी अगाडि बढाउनु भएको छ?
धन्यवाद, शुभ बिहानी, शुभ प्रभा। आजको दिन सबैलाई शुभ रहोस् भन्ने शुभकामनाका साथ रेडियो नेपालको माध्यमबाट कोशी पर्यटन वर्ष 2082 शुभारम्भ हिजो 27 गतेको दिन हामी तेह्रथुमको तिनजोरेमा हामी गर्यौं। हाम्रो खास गरी कोशी प्रदेश सरकारको उद्देश्य पर्यटनबाट कोशी प्रदेशलाई समृद्धि, समुन्नत र रोजगारी मूलक प्रदेश कसरी बनाउने भनेर त्यो उद्देश्यको साथ हिजोबाट कार्यक्रमको शुभारम्भ भयो। अब यसमा हामीले 14 वटा जिल्लामा विभिन्न कार्यक्रमहरू जुन पर्यटकका के अरे आउने ठाउँहरू, गन्तव्यहरू जुन छ, ती गन्तव्यहरूलाई पहिचान गरी अहिले त नारामा हामी के अरे 82 को लागि 82 वटा गन्तव्य प्रस्तावित रूपमा प्रस्तुत गरेका छौं र यसलाई स्थायित्व दिनको लागि प्रत्येक जिल्लामा कार्यक्रमहरू छन्। विभिन्न कार्यक्रमहरू त्यो जिल्लामा गएर सरोकारवालाहरू, निजी क्षेत्रहरूलाई राखेर त्यहाँ त्यसको विचार गोष्ठी लगायत विभिन्न कार्यक्रमहरू गर्ने र ती कार्यक्रमहरू जो छुटेका ठाउँहरू छ त्यसलाई सूचीकृत गर्ने, सूचीकृत गराएर सबै जिल्लामा 14 वटा जिल्लामा, त्यसपछि खास गरी अहिलेको हाम्रो उद्देश्य दुईटा हाम्रो देशको ठूला ठूला दुईटा मुलुकहरू छन् जसमा भारत र चीन ठूला मुलुक भएको देशहरू हुन् र भारतमा गएर पनि सरोकारवाला भनेको ट्राभल्स एन्ड टुर्समा क्षेत्रमा काम गर्ने सरोकारवालाहरू, त्यसपछि पर्यटन व्यवसायमा लागेका व्यक्तित्वहरू, होटल व्यवसायहरू, निजी क्षेत्रका व्यक्तित्वहरू लगायत पत्रकारहरू सम्पूर्णलाई एकै ठाउँमा गएर हामीसँग अहिले जुन सम्भावना छन् पर्यटनको सम्भावना र जो सम्पदाहरू छ ती सम्पदाहरूलाई भारतमा पनि अन्तर्राष्ट्रिय जगत भारतमा पनि छिमेकी मुलुकमा गएर विभिन्न सहरहरूमा गएर त्यसको मिटिङ गर्ने, गोष्ठी गर्ने, तपाईँहरू आउनुहोस् हाम्रो ठाउँमा यो यो ठाउँहरू छ त्यो घुमेर जानुहोस् र त्यहाँको मनोरम दृश्यहरूको अनुभव गर्नुहोस् भनेर ती सेमिनारहरू प्रत्येक शहरमा ठूला ठूला शहरमा भारतको ठूला ठूला शहरमा पनि गर्ने, बंगालमा गर्ने, भुटानमा गएर गर्ने, चाइनातिर गएर के अरे यो बोर्डर एरियामा गएर यी कार्यक्रमहरू राख्ने निजी क्षेत्रहरूलाई पनि सुरुकारवालाहरूलाई हामीले समावेश गरेका छौँ। त्यसमा खास गरी अब त्यसको अहिले 52 कार्यक्रमहरू हामीले फिक्स गरेका छौँ, तर्जुमा गरेको छु। ती कार्यक्रमहरू यसमा यो सबै चिज जोडिया छ, खेल पर्यटक छ, कृषि पर्यटक छन्, स्वास्थ्य पर्यटक छन्, पर्यटनहरू छन् हाम्रो हामीसँग। र यी सम्पूर्ण कुराहरूलाई उजागर गर्नको लागि हामी प्रचार प्रसारको माध्यमबाट कार्यक्रमहरू अगाडि बढाउने भनेर एउटा निर्णय गरेको छु। यसमा निजी क्षेत्रलाई पनि समावेश गरेका छौँ। निजी क्षेत्रका जो पर्यटनका विभिन्न विधाहरू हुन्छन् नि, जस्तो तपाईँको होटल व्यवसाय भयो, टुरिस्ट ट्राभल्स एन्ड टुर्समा काम गर्ने विधा भयो, त्यसपछि खेल विधाहरू छन्, खेलमा धेरैवटा साहसिक खेलदेखि लिएर सबै कृषि पर्यटनमा जो हामीसँग चिज छन् त्यसलाई भारत या बङ्गलादेश कसरी पठाउने, ती कुराहरू सम्पूर्ण चिजहरूलाई स्वास्थ्यमा पनि, जस्तो हामी अहिले खास गरी यो काकरभित्तादेखि लिएर विराटनगरसम्म भनौँ न, यो ब्यारेजको विराटनगर भनौँ, पश्चिमी सेटको पूर्व काकरभित्ता दमकदेखि लिएर विराटनगर जति आँखा हस्पिटलहरूमा अनि 80% भारतीयहरू आउँछ इलाज गराउनको लागि, र त्यसलाई अझै सरल कसरी हुन्छ, उहाँहरू आउँदा कुनै किसिमको झन्झट नबेहोरिनु परोस्।
बहुआयामिक पर्यटनतिर यहाँहरूको ध्यान छ होइन?
हजुर,
बहुआयामिक पर्यटनमा यहाँहरूले ध्यान चाहिँ पुर्याउँदै
हुनुहुन्छ। हजुर, सबै क्षेत्रमा।
हजुर, अब यसमा चाहिँ यसको जुन यहाँले केही कार्यक्रमहरूको पनि कुरा गर्नुभयो, 52 कार्यक्रमहरू यहाँहरूले तय गर्नुभएको छ, 82 गन्तव्य तय गर्नुभएको छ, यी गन्तव्यहरूको पहिचान भइसकेपछि यिनीहरूको प्रचार प्रसारको काम अब सुरु हुन्छ कि यहाँहरूले यो बीचमा पनि तयारीका क्रममा यसको यो पहिचान भएका गन्तव्यहरूको प्रचार प्रसार गर्नुभएको छ कि 82 82 पर्यटन क्षेत्र या गन्तव्य भनेर?
अब यो नारामै अहिले राखिसकेको छु, जुन हामीले पहिचान गरेको, सरकारले पहिचान गरेको केही कुराहरू सरकारको नजरभन्दा पनि बाहिर छ, स्थानीयहरूलाई थाहा छ। अहिले स्थानीय तहलाई पनि हामी सरकारभित्रै राखेको छु, जस्तो मूल समिति मुख्यमन्त्रीजीको संयोजकमा हामीले निर्माण गरेको छु, जसमा कोशी प्रदेशमा 137 स्थानीय तहहरू छ, निकायहरू छन्, ती सम्पूर्णलाई त्यसमा सदस्य राखेको छु। कार्यक्रम अगाडि बढिसकेपछि अहिले सरकारवाला संघ संस्थाहरू लगायत सम्पूर्ण मेरो ठाउँको मेरो गाउँको यो धेरै राम्रो पर्यटन गर्ने ठाउँहरू छन्, यहाँ पर्यटकीय सम्भावनाहरू छ, यसलाई समावेश गरिदिनु भनेर ती कुराहरू आइरहेछ। ती सम्पूर्ण कुराहरूलाई काम गर्दै जाँदा छुटेका चिजहरूलाई पनि हामीले समावेश गर्न सक्छौँ।
हजुर हजुर, अब जस्तो यहाँले सम्बद्ध सरकारवालाहरूसँगको सहकार्यको कुरा गर्नुभयो, मूल रूपमा चाहिँ पर्यटन व्यवसायीहरू जो त्यो क्षेत्रमा लागिरहेका छन् र जो पर्यटकहरू नेपाल भ्रमणमा आउँछन् उनीहरूलाई चाहिँ कोशी प्रदेशका गन्तव्यहरूमा लैजाने सन्दर्भमा चाहिँ काठमाडौँमा यहाँहरूले कतिको चाहिँ समन्वय सम्पर्क स्थापित गर्नुभएको छ?
हाम्रो सुरुवात हो, हाम्रो 82 सन्ध्यामा भनौँ, 82 आउन अब 2-3 दिनपछि 82 लाग्छ, त्यसको अगाडि हामीले यो कार्यक्रम सुरुवात गरे, शुभारम्भ गरे। काठमाडौँ मात्रै होइन, देशभन्दा बाहिर गएर पनि यसको हामी मिटिङ गर्ने हो।
त्यो चाहिँ यही बीचमा हुन्छ कि?
अब गर्छु, अब सुरुवात भइसकेको छ, अब गएर अब यसको फिक्स गते मिति हुन्छ, त्यो गतेमा काठमाडौँमा जुन नेसनल के अरे नेसनल हिसाबको जुन मिडियाहरू छ, जुन ट्राभल्स एन्ड टुर्समा या यो क्षेत्रमा काम गर्ने सरकारवालाहरू, ती सरकारवालाहरूलाई एकै ठाउँमा राखेर यो कार्यक्रम गर्छु।
हजुर, अब यो हजुर हजुर अब यो जुन कार्यक्रमहरू छ यहाँहरूको, यी कार्यक्रमका लागि चाहिँ सरकारले, प्रदेश सरकारले कति लगानी गर्छ र त्यसपछि त्यसको प्रतिफल कति आउने, भनौँ न अपेक्षित उपलब्धि यहाँहरूको कति छ, हामी यतिसम्म चाहिँ गर्न सक्छौ, निजी क्षेत्रलाई यसरी बलियो बनाउन सक्छौ? किनभने हिजो उपप्रधान र शहरी विकास मन्त्रीले मुलुककै अर्थतन्त्र सुधारमा चाहिँ यो कोशी पर्यटन वर्षले चाहिँ ठूलो भूमिका खेल्छ भनेर विश्वास व्यक्त गर्नुभएको छ।
यसको बजेटिङको जहाँसम्म कुरा गरिँदा 81-82 बजेटमै 10 करोड रुपियाँको व्यवस्था गरेको थियो र त्यो बजेटलाई हामीले विभिन्न शीर्षकमा विभिन्न विधामा हामी यो च्यानल वाइज गरेर यसमा 1,00,000 रुपियाँ, यसमा 1,00,000 रुपियाँ, यसमा 1,00,000 रुपियाँ, यसमा यो गर्ने, यो यसमा यो गर्ने, यसमा यो गर्ने भनेर मोटामोटी 52 अघि नै मैले भने 52 कार्यक्रमहरू तय गरेको छु।
त
52 कार्यक्रम मध्ये काठमाडौँमा गएर पनि कार्यक्रम गर्ने, बाहिर देशमा गएर पनि कार्यक्रम गर्ने र थल मार्गको पर्यटकलाई बेसी भन्दा बेसी जोड हामीले दिएको छु। अर्को कुरो धार्मिक पर्यटन प्रति अहिले मान्छेलाई ज्यादा भन्दा ज्यादा आकर्षण छ। जस्तो तपाईँको भारतमा 140 करोड भन्दा बेसी जनसङ्ख्या छ, त्यसमा 80% हिन्दू छ र ती 80% हिन्दू धार्मिक पर्यटकको लागि प्रत्येक वर्ष 12-13 करोड मान्छे बाहिर घुम्न जान्छ। त खुला बोर्डर छ कोशी प्रदेशमा भारत र नेपालको, अरू देशभरि नै खुला बोर्डर छ। त म कोशी प्रदेशको कुरा गरिरहेको छु। त खुला बोर्डरको माध्यमबाट कति मान्छे आउँछ, कति मान्छे जान्छ, त्यसको अभिलेखीकरण छैन। अब खास गरी हामीले बोर्डरमा एकीकृत जाँच प्रणाली, त्यसपछि भारतीयहरू आउँदा एउटा झन्झटिलो जुन महसुस गरेका छन्, हाम्रो सुरक्षा जाँच चेक, विभिन्न टेक्सहरू माध्यमबाट ती सम्पूर्णलाई निरुत्साहित गर्दै एकैचोटि एकीकृत जाँच प्रणाली, एकीकृत कर प्रणाली, जति पालिका या बोर्डरमा लाग्ने ट्याक्सहरू हुन्छ सबै एकैचोटि कटाउने र त्यो सुरक्षाको माध्यमबाट स्टिकरको पनि व्यवस्था गरेको छौँ हामी। टुरिस्टको लागि, टुरिज्मको लागि ती व्यक्ति आउँदा, पर्यटनको लागि आउँदा त्यो जाँच प्रणाली जाँच गरेर सुरक्षाकर्मीले तपाईँको टुरिस्ट स्टिकर हालिदिन्छ, जुन गन्तव्यसम्म उहाँ आउनुहुन्छ त्यो गन्तव्यसम्म नेपालको सुरक्षाकर्मीबाट या नेपालीबाट अतिथि देव भन्ने जुन मूल नारा छ त्यो नारालाई सकार रूप दिँदै उहाँहरूको साथ र सहयोग र कुन ठाउँमा जान्छ, त्यसको दूरी कति छ, त्यहाँ के पाउँछ,
त्यो सबै व्यवस्थापन गर्नुभएको छ।
हामी व्यवस्थापनको लागि कार्ययोजना तयार गरेका छौँ।
हजुर मन्त्रीजी, हजुर यहाँको महत्वपूर्ण समयका लागि र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
ल धन्यवाद। मेरो तर्फबाट पनि मेरो नीति कार्यक्रमहरू तपाईँको माध्यमबाट आम नेपालीलाई भन्न पाउँदा तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
उहाँ हुनुहुन्थ्यो कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल। कोशी प्रदेश सरकारले विक्रम सम्वत 2082 कोशी प्रदेश पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको छ, हिजो त्यसको शुभारम्भ गरेको छ। त्यसबारे कुराकानी गर्नुहुँदै अब अर्को प्रसंग, लुम्बिनी प्रदेश धेरै सम्भावना भएको प्रदेश हो। मुलुकको खेतीयोग्य जमीनको ठूलो हिस्सा ओगटेको र खाद्य भण्डारका रूपमा रहेको क्षेत्र लुम्बिनी प्रदेशमा पर्दछ। उत्पादन वृद्धिमा प्रदेश सरकारले कसरी काम गरिरहेछ? लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी हामीसँग हुनुहुन्छ। मन्जु
हजुर,
हजुर अब हिजोदेखि त अलि वर्षा पनि भएको छ, किसानले केही राहत पनि महसुस गरेका छन्। कतिपय ठाउँमा असिना पानीले कृषि क्षेत्रलाई प्रभावित पनि पारेको छ, नकारात्मक असर पनि परेको छ, होइन?
हजुर,
के छ त्यहाँको पछिल्लो परिस्थिति कृषि क्षेत्रमा?
हस् धन्यवाद। लुम्बिनी प्रदेश कृषि क्षेत्रमा नेपालका 7 प्रदेशमध्ये यो महत्त्वपूर्ण प्रदेश हो र कृषि क्षेत्रमा यो 3 भूगोलहरू यसमा प्रदेशमा उपस्थित छ। एउटा हिमाली जिल्ला, पहाडी जिल्ला र तराईका जिल्लाहरू समेटिएर बनेको लुम्बिनी प्रदेश छ। तराईमा प्रचुर मात्रामा धान गहुँ खेती हुने मैदानी भागहरू छ भने पहाडतिर प्रशस्त चाहिँ फलफुलको सम्भावना भएको प्रदेश हो। यो प्रदेशमा पछिल्ला पिरियडहरूमा पानी समयमा नपर्ने त्यसका कारण पनि किसानहरूलाई कतिपय ठाउँहरूमा हामी अझै हामीले सबै किसानहरूको खेतमा हामी पानी पुर्याउन सकेका छैनौँ। त्यसकारण मौसमी कुराहरू पनि भर पर्न पर्ने छ, त्यसलाई पनि हामी अन्त्य गर्ने गरी अगाडि बढ्न खोजिरहेका छौँ। र लुम्बिनी प्रदेश करिब करिब बिउमा आफूलाई पुग्ने र बिउ निर्यात गर्न सक्ने अरू प्रदेशहरूलाई समेत सहयोग गर्ने गरी यसको उत्पादन छ। हामी लुम्बिनी प्रदेशलाई उत्पादन अझै वृद्धि गर्नको निम्ति, किसानहरूलाई उत्साहपूर्ण ढङ्गले कृषिमा आबद्ध गर्नको निम्ति 15 वर्ष रणनीतिक कार्यक्रम लुम्बिनी प्रदेश सरकारले कृषि कार्यक्रम स्वीकृत गरेको छ। त्यसको माध्यमबाट लुम्बिनी प्रदेश सरकार कृषिमा अगाडि बढ्न खोजेको छ। र सँगै हिजका हामीले असल चाहिँ अभ्यासहरू लाई व्यवस्थित गरेर हामी अगाडि बढ्न खोजेका छौँ। कृषिको उत्पादन बढाउनको निम्ति हामीले स्मार्ट कृषि कार्यक्रम, कृषिमा सुलभ कर्जा अनि हरित स्वयंसेवकहरू कृषिमा त्यो जनशक्तिको निम्ति किसानहरूलाई व्यवसायीकरण गर्नको निम्ति, किसानहरूको खेतबारीमा पुगेर सहयोग गर्नको निम्ति यो ढङ्गका कार्यक्रमहरू हामीले अगाडि बढाएका छौँ। र अब यति बेला हामीले सघन कृषि खेती बाली भनेर हामीले सकेसम्म लुम्बिनी प्रदेशका खेतहरू बारीहरू 12 महिना किसानहरूले उत्पादन गर्ने गरी हामीले सिँचाइको प्रबन्धलाई अगाडि बढाउने, हामीले हाम्रो प्रदेशलाई अब यतिचोटि सकिँदैन, हामीले अहिले सरकारको तर्फबाट हामीले निश्चित समयमा लुम्बिनी प्रदेशलाई हामीले अर्ग्यानिक के भने खेती उत्पादन गर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने हामीले सोचेका छौँ। र त्यसलाई दुई भागमा हामीले विभाजन गरेर यसलाई हामीले अर्ग्यानिक प्रदेशको रूपमा हामी विषादी मुक्त अथवा रासायनिक मललाई कर्मशः चाहिँ के भने कम गर्दै अन्त्य गर्ने ढङ्गले हामी जानेर नागरिकहरूले उत्पादन गरेका कृषि वस्तुहरू प्रयोग गर्दा स्वस्थ चाहिँ के भने खान पाउन्, ताकि चाहिँ के भने आज जुन खालको रोगले भयावह हुने कतिपय वातावरणीय हिसाबले खानपानको हिसाबले पनि बनिरहेको छ, यसलाई पनि कृषिको माध्यमबाट स्वस्थ खाना बाली वस्तुहरू उत्पादन गर्ने र किसानहरूको भान्सामा अथवा नागरिकहरूको लुम्बिनी प्रदेशका नागरिकहरूको भान्सामा शुद्ध खाना चाहिँ के अरे वस्तुहरू पुर्याउन सकियोस्, त्यसको माध्यमबाट नागरिकहरू निरोगी हुन् भन्ने उद्देश्यले हामीले यसरी अगाडि बढ्न खोजिरहेका छौँ। र पहिलो सुरुमा
जस्तो मान्छे हजुर अब जस्तो अब अहिले पछिल्लो समयमा भनौँ न कहीँ न कहीँ संघीयताका विषयमा प्रश्नहरू उठिरहेको छ र ती प्रश्नहरूको जवाफ चाहिँ प्रदेश सरकारहरूले कामले नै दिनुपर्नेछ। कृषि उत्पादन र बजारीकरणको जुन समस्याहरू चाहिँ मुलुकको एकात्मक चाहिँ प्रणाली हुँदाखेरि समस्या थियो भनिएको थियो, अब अहिले संघीयता भएको छ, गाउँमै चाहिँ सिंहदरबार छ, त्यसै गरी छेउछाउमा प्रदेश सरकार छ, यी कामहरू जुन यहाँले भनेका कामहरूले कतिको चाहिँ प्रभाव पारेको छ, कतिको परिणाम दिएको छ, नतिजा कस्तो छ, आगामी दिनका नतिजाहरू कस्ता हुनेछन्?
अब हामीले यहाँले भने जस्तै संहिता आइसकेपछि वास्तवमा हामीले संहितालाई सही ढङ्गले नागरिकहरूको बिचमा सकारात्मक ढङ्गले सही सूचना सही तरिकाले चाहिँ सम्प्रेषण गर्न कहीँ न कहीँ हामी चुग्यौँ, जसको कारणले तपाईँले भने जस्तै केही प्रश्नहरू उठेका छन्। तर संहिता आइसकेपछि संविधान हामीले निर्माण गरेर अगाडि बढिसकेपछि यहाँले हेर्नुभयो भने मैले यहाँले कृषि क्षेत्रमा बेसी कुरो गरेको हुनाले कृषिलाई हामीले अगाडि बढाउन पनि सडक पूर्वाधार, सिँचाइ पूर्वाधार जस्ता महत्त्वपूर्ण कामहरू अगाडि बढाउनु पर्ने हुन्छ। त्यसको माध्यमबाट यहाँले भने जस्तै किसानले उत्पादनको क्षमतालाई बढाउने र हामीले जे असल अभ्यास गरेका छौँ लुम्बिनी प्रदेशले, यी मैले यी भनेका अभ्यासहरूले नागरिकहरूलाई आज आफूले उत्पादनको क्षमता बढाउने, बजारीकरण गर्ने, यहाँलाई थाहा छ लुम्बिनी प्रदेश अहिले आज चाहिँ प्रशस्त दुध उत्पादन गर्ने, मासु उत्पादन गर्ने प्रदेशको रूपमा बनेको छ र जनताको जीवनमा धेरै कुराहरू परिवर्तन आएका छन्। तर यति गर्दा पनि हामीले अझै नागरिकहरूलाई आफ्नो जीवन भविष्य कृषिमा छ भनेर महत्त्वपूर्ण ढङ्गले महसुस गराउन सकेका छैनौँ। अब यो विषयमा हामी लाग्नुपर्छ, त्यो ढङ्गले जागरणका कामहरू अगाडि बढाउनुपर्छ भन्ने ढङ्गले हामी सोचेका छौँ। र अहिले लुम्बिनी प्रदेश सरकारको तर्फबाट हामीले किसानले उत्पादन गरेको थोरै उत्पादनलाई पनि भण्डारण गर्ने, हामीले यसलाई तिन तहको तरिकाले यसलाई व्यवस्थित गरौँ, बजारको व्यवस्था गरौँ भनेर सोचिराखेका छौँ। सङ्घीय सरकारको तर्फबाट खाद्य व्यापार कम्पनी छ, अनि त्यसपछि त्योसँग चाहिँ लुम्बिनी प्रदेश सरकारले दुई चरणको छलफल गरिसकेको छ, उसको माध्यमबाट प्रदेश सरकार स्थानीय सरकारको बिचमा तिनटै तहको सरकारको तर्फबाट हामीले एउटा पोलिसी बनाउने, एउटा कार्यक्रम बनाउने र त्यसको माध्यमबाट स्थानीय तहले किसानले उत्पादन गरिदिएको वस्तुहरू, कृषि वस्तुहरू सङ्कलन गर्ने, पालिकामा भण्डारण गर्ने र अनि प्रदेश सरकारले त्यसका प्रदेश स्तरीय भण्डारणहरूको निम्ति खाद्य व्यापार कम्पनीसँग मिलेर सहकार्य गर्ने र अनि स्थानीय तहमा उत्पादन भएको भण्डारण भएको खाद्य व्यापार कम्पनीले त्यहाँबाट लैजाने र खास खास चाहिँ के भने लुम्बिनी प्रदेशका ठाउँहरूमा त्यो उत्पादनलाई भण्डारण गर्ने र त्यसलाई बजारीकरण गर्ने गरी अगाडि बढ्नुपर्छ भनेर हामीले यो तहले पनि उहाँहरूसँग छलफल गरेका छौँ। र अरू चाहिँ के भने विविध किसानहरूले उत्पादन गरेको थोर थोरै चिजलाई पनि स्थानीय तहमा सङ्कलन गर्ने, त्यसलाई भण्डारण गर्ने र अनि त्यसको बजारीकरणको सामान बजारसम्म चाहिँ लैजाने गरी हाम्रा विभिन्न निजी क्षेत्र सँग सहकारीसँग सरकारले मिलेर र खाद्य व्यापार कम्पनीको माध्यमबाट किसानले उत्पादन गरेको चिज हाम्रो दुखी भएन भन्ने खालको गुनासोलाई हामीले एउटा निश्चित समयपछि त्यसलाई हल गर्ने गरी अगाडि बढ्नुपर्छ भनेर हामी छलफल चलाएका छौँ। र अहिले दूर दराजका बस्तीहरूमा पनि आज बाख्रा पालनको माध्यमबाट, भङ्गुर पालनको माध्यमबाट, भैँसी पालनको माध्यमबाट आधारभूत वर्गका भूमि तहका मान्छेहरूलाई समेत कार्यक्रम पुर्याउनुपर्छ र नपुगेका ठाउँमा हामीले त्यसको माध्यमबाट किसानहरूको आय आर्जनमा जोड्नुपर्छ भनेका छौँ। अर्को जोसँग जमिन छैन।
हजुर मन्जु, हजुर हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद। आगामी दिनमा हामी फेरि यहाँसँग वार्ता गर्नेछौँ।
हस् धन्यवाद। रेडियो नेपालको माध्यमबाट लुम्बिनी प्रदेशका अहिले सरकारले गर्न खोजेका काम नीति कार्यक्रमहरूको बारेमा जनताको बिचमा सम्प्रेषण गर्नको निम्ति यो मौका दिनुभएकोमा म यहाँ र यहाँको रेडियोलाई सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै यसअघि हामीले कोशी पर्यटन वर्षका विषयमा त्यहाँका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलसँग कुराकानी गर्यौं। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। राजु थापा, शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।